समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, आज चैत्र शुक्ल नवमी। चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ। असत्यमाथि सत्यको विजय तथा भगवान श्री रामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मन्दिरहरूमा पूजा पाठ गरिन्छ। आज जनकपुर स्थित राम जानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नर नारीको घुइँचो लागेको छ। त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी ताल तथा कुण्डहरूमा स्नानका साथै व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकि, तुलसीकृत र भानुभक्ति रामायण वाचन गर्ने र भगवान रामको पूजा आराधना गरी रातभरि भजन कीर्तन गर्ने परम्परा छ। आजको दिन व्रत बसी श्रीरामको पूजा पाठ तथा जप ध्यान गर्नाले सीताको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने कुरा व्रतार्क नामक धर्मग्रन्थमा उल्लेख गरिएको छ। आजको कार्यक्रममा हामी रामनवमीको महत्व, यसको ऐतिहासिक पृष्ठभूमि तथा यसले सामाजिक एकता, न्याय र सत्यका पक्षमा दिन खोजेको सन्देशबारे चर्चा गर्नेछौ। यसको लागि हामीसँग हुनुहुन्छ आचार्य नारायण प्रसाद कोइराला। यहाँलाई स्वागत छ कार्यक्रममा। आज चैत्र शुक्ल नवमी पर्व, खास गरेर रामको जन्मदिन, यसलाई सम्झेर देशभरि रहेका अथवा नेपाल भारत विभिन्न राम मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ, यसको महत्वबारे बताइदिनु न।
हजुर, सर्वप्रथम रेडियो नेपालको यो कार्यक्रम, यो समन्वय समितिको कार्यक्रममा हार्दिक स्वागत।
हजुर,
अब यो खास चारवटा नवरात्रहरू मध्येमै अब यो चाहिँ आज नवमी परेको छ, जुन चैत्र शुक्ल, जसलाई बासन्ती नवरात्र भनेर भनिन्छ। बासन्ती नवरात्र र शारदीय नवरात्र चाहिँ विशेष गरेर प्रख्यातमा छ र यो चाहिँ यो दसैँ दुईटा नवरात्र चाहिँ मनाउने चलन छ भने, अर्को माघ शुक्ल नवरात्र र असार शुक्ल नवरात्र चाहिँ यो गुप्त नवरात्र रहेको छ। त्यसै गरेर अब यहाँ भन्नुपर्दा पहिला नवरात्रकै कुरा गरौँ, त्यसपछि रामनवमीको विषय। कुल परम्परा अनुसार नौ दिनसम्म भगवती दुर्गा, महाविद्या, सिद्धि विद्या आदि देवीहरूको व्रत बसी जुन निराहार अथवा फलाहार अथवा एक भक्त अथवा जलाहार नक्त भोजन अथवा राति मात्र भोजन गरेर अथवा हविष्यान्न भोजन गरेर अथवा अयाचित नमागिकन खाएर यो व्रत बसिन्छ। नौ दिनसम्म गरिने गरी मनाइने यो सनातन सनातनी र पज्राचार्य शक्तिहरूको मुख्य पर्व पनि हो। यो पर्व शुक्ल पक्षको प्रतिपदाबाट आरम्भ भएर नौ रातसम्म मनाइने हुँदा यसलाई नवरात्र अथवा नवरथा पनि भनिएको हो। तन्त्रशास्त्र अनुसार आश्विन महिना, माघ महिना, चैत्र महिना र आषाढ महिनामा जम्मा चारवटा नवरात्र रहेका छन्। त्यसै कारणले आश्विनको नवरात्र र चैत्र शुक्लको नवरात्र चाहिँ विशेष गरेर मनाउने चलन छ र देवीको विसर्जन चाहिँ अब दशमीका दिनमा नै भएको हुनाले यसलाई दशैं पनि भनिएको हो र नौ दिनमा नौ थरी नौवटी देवीहरूको उपासना गरेर पूजा गरिने हुँदाखेरि यसलाई चाहिँ नवरात्र पनि भनिएको हो। अब यहाँले सोध्नुभएको यो नवरात्र राम नवमीको विषय छ। राम भगवान त्रेतायुगमा भगवान दशरथ महाराजका र कौशल्याका पुत्रका रूपमा भगवान रामचन्द्रले अवतार लिनुभएको थियो मर्यादा पुरुषोत्तमको रूपमा र उहाँले यही चैत्र शुक्ल नवमीका दिनमा दिउँसो मध्याह समयमा उहाँको जन्म भएको हुनाले उहाँको जन्मलाई जन्मतिथिलाई उद्देश्य मानेर हर्षोल्लासका साथमा उहाँको जुन व्रत बस्ने, पूजा गर्ने र उहाँका कीर्तनहरू गाउने अनि शोभायात्रा गर्ने इत्यादि प्रकारको परम्परा विश्वमा चलिरहेको छ।
हजुर
हजुर,
यो नवरात्रि हामी चैते दशैं पनि भन्छौँ होइन, चैते दशैं अन्तर्गत हिजो अष्टमी आज नवमी पनि छ। खास गरेर भन्यो भने चैते दशैं दशैंको सन्दर्भ यहाँले चारवटा पर्छन्, त्यो मध्येमा पनि चैत्रको र आशीवनको चाहिँ विशेष महत्वको साथ हामीले चाहिँ आफ्नो परम्परा अनुसार मनाउने गरेका छौं। दुईटा चाहिँ त्यति प्रचलनमा आएका छैनन् भनिरहँदाखेरि यसमा देवीको पूजा गरिन्छ, खास गरेर बलि दिने कुराहरू पनि छन्, तर आजको दिन चाहिँ दिइँदैन होइन, प्राय जो चाहिँ यो शाकाहारी कुराहरू अथवा चाहिँ यो बलिसँग जोडिएका कुराहरू चाहिँ त्यति हुँदैन, यो यो के सन्देश होला यो ठ्याक्कै दिनु खोजेको
होइन? अब यो भगवतीको चाहिँ कस्तो छ भनेदेखि अष्टमीमा चाहिँ विशेष गरेर अष्टमीमा चाहिँ दिने एउटा परम्परा पनि गरेको छ।
हजुर,
अब यो शाक्त परम्परा अनुसार निकालेको हो र वैदिक यागहरूमा पनि पशु वधहरू गर्ने कुरा त वैदिक यागहरूमा चाहिँ छ, र त्यो वैदिक यागहरू चाहिँ त्यो यो संसारमा अलिकति लोप भएको र त्यसपछि मानिसहरूमा निष्ठा घटेको हुनाले क्रमिक रूपमा त्यसको कमजोर अवस्था आइरहेको छ भने, अब तान्त्रिक परम्परा अनुसार शाक्त परम्परा अनुसार चाहिँ बलि दिने चाहिँ जुन चलन भए पनि बलि दिनुपर्दछ भने पनि, तर आजको दिनमा चाहिँ चैत्र शुक्ल यो नवमी चाहिँ विशेष गरेर मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जन्म भएको हुनाले, रामको जयन्ती भएको हुनाले यस दिनमा चाहिँ दिनु हुँदैन अथवा दिनु चलन छैन।
हजुर, मैले जोड्न खोजेको दशैंको अवधिमा देवीको अथवा यहाँले भने जस्तै नौवटी देवीको पूजा गरिन्छ, तर नवमीको दिन चाहिँ रामको जन्मदिन पनि मनाइन्छ, कतै यो पछि देवीको पूजाको परम्परा एकरा थियो र पछि चाहिँ रामको जन्मदिन मनाउँदै गर्दाखेरि जोडिएका परम्परा हुन् या सँगसँगै गएका हुन् भन्नु खोजेको
होइन? यो अब यो चाहिँ बासन्ती नवरात्र चाहिँ बासन्ती नवरात्रमा अलिकति बढी गर्मीको समय पनि आइसकेको हुनाले र त्यसपछि राम भगवानको जन्म पनि यही बासन्ती नवरात्रको यही नवमीका दिनमा भएको हुनाले, अनि यो भगवतीको पूजा उपासना इत्यादि चाहिँ गर्ने, तर चाहिँ अब यसमा सबै कुरा नमिल्ने भएको हुनाले त्यसपछि दशैं पनि शारदीय नवरात्रमा सारिएको देखिन्छ अथवा त्यो बेला चाहिँ विशेष मनाउने गरेको देखिन्छ। दुईटामा मनाउन त मिल्छ, तर अब यो चारैवटा नवरात्रहरू मनाउन चाहिँ मिल्छ, अब मानिसहरूको अब हाम्रो देश अब कृषि वाणिज्य र व्यवस्थाको देश भएको हुनाले यहाँ सबै कुरा सबै अब यस्तो प्रकारको फुर्सद पनि छैन र सबै कुरा आफ्नो धर्महरू केही पनि नभ्याउने भएको हुनाले वर्षमा एकपल्ट मात्रै दशैं विशेष गरेर मनाउने क्रममा अब शारदीय नवरात्रमा मात्रै आश्विन शुक्ल नवरात्रमा मात्रै विशेष मानिएको र अनि अहिले चाहिँ अब सामान्य रूपमा चैते दशैंको रूपमा हिजो अष्टमीका दिनमा मनाइएको र भगवतीका पूजाहरू गरिएको र त्यसपछि आज चाहिँ रामनवमीको भव्य उत्सवहरू गर्ने हाम्रो परम्परा रहेको छ।
आजको दिन के काम गर्नुपर्छ, के गर्दा के फल प्राप्त हुन्छ त्यो बताइदिनु न।
अब यो चाहिँ भगवती अब भगवान रामले अब रामले असत्यमाथि सत्यको विजय प्राप्त गर्नु भएको र उहाँको जन्म भएको र रावण आदिका दुष्ट दैत्यहरूलाई वध गर्नु भएको वध गर्नका लागि नै उहाँको मर्यादा पुरुषोत्तमको रूपमा यस पृथ्वीमा यस धाममा उहाँको जन्म भएको हुनाले उहाँको जन्मोत्सव रूपमा हामीले मनाउनु पर्दछ र त्यसपछि आजका दिनमा विशेष विशेष नयाँ नयाँ कार्यहरू गर्नुपर्दछ, नयाँ नयाँ कार्यहरूको पालनै पनि गर्नुपर्दछ, किनभने भगवान रामचन्द्रले रामचन्द्रले राम राज्यमा कस्तो थियो भने सुखै सुख थियो, कुनै जनताहरूलाई कुनै किसिमका दुःख थिएनन्, रोग भय शोक ती पनि थिएन, अब त्यसै गरेर मृत्युमाथि पनि विजय प्राप्त गर्नुभएको थियो, राम राज्यमा रोग शोकबाट कोही पनि मरेनन् र कोही कसैलाई पनि कुनै किसिमका ब्याजहरू रोग ब्याज इत्यादि कसैलाई पनि लागेन, उहाँले 36,000 वर्षसम्म उहाँले राज्य गर्नुभयो र त्यो राम राज्य हुन्जेलसम्म सबै जनताहरू अत्यन्त सुखी थिए, त्यसै कारणले देशमा पनि शासक वर्ग धार्मिक भयो भने शासक वर्गमा विविध भयो भने शासक वर्गले साँच्चीकै सुशासन कायम गर्न सक्यो भने शासकले राम्रो किसिमको सुशासन दिए भने जनताले पनि सुख पाउने रहेछन्, त्यसै कारणले रामको अत्याधिक महत्व चाहिँ दिनानुदिन बढी नै रहेको छ, किनभने विश्व आक्रान्त छ, शासक वर्गहरू अति दुःख भएर निक्लिरहेका छन्, त्यसै कारणले यस्ता प्रकार बेला बेला रामचन्द्रको चाहिँ जन्म हुनुपर्ने रहेछ हामी पनि यसो बुझिन्छ, त्यसै कारणले उहाँले चाहिँ उहाँको जन्म भइसकेपछि अब असत्यमा चाहिँ विजय प्राप्त गर्नुभएको, दुष्टहरूलाई सम्मान गर्नुभएको र राम राज्यको जुन परिकल्पना जुन शास्त्रले बताएको थियो त्यही अनुसारको उहाँ राम राज्य चाहिँ उहाँले ल्याउनु भएको कुरा बुझिन्छ।
हजुर, जस्तै यहाँले रामसँग जोडिएका कुराहरू, राम राज्यका कुराहरू, तत्कालीन राज्य व्यवस्थाका कुराहरू, न्याय र सत्यका कुराहरू गरिरहँदाखेरि यी प्रसङ्गहरू जोड्दै गर्दाखेरि जुन आफ्ना प्रजाहरू त्यति बेलाको चाहिँ नागरिकहरूमाथि राज्यले गर्ने व्यवहारका कुराहरू गर्दाखेरि जुन किसिमको न्याय सत्यका कुराहरू थिए, पछिल्लो समयमा हाम्रो समाजलाई जोडेर हेर्ने हो भने त्यसले कसरी त्यो अनुरूप चाहिँ जस्तै हाम्रो धर्म ग्रन्थ अनुसार शास्त्र अनुसार ढाल्न सकिन्छ कि बताइदिनु न।
अब हाम्रो शास्त्र अनुसार चाहिँ अब यो राम राज्यको परिकल्पना जुन गरिएको छ, रामले रामले राज्य गरेको जुन कर्महरू गरि जुन रामले गरेको राज्यको समयको समय कुराहरू चाहिँ यहाँ गरिन्छ। किनभने राज्यमा चाहिँ शासक वर्गले चाहिँ सत्य कर्म र सत्य न्यायको पक्षमै सत्य लाग्नुपर्ने रहेछ। जसरी पनि जीवन व्यतीत गर्ने हो, किन असत्य भएर यो संसारमा बाँच्ने, यो जुन राज्य सत्ताको माथिल्लो अहदामा बस्ने मानिसहरूले किन असत्य कर्महरू गर्ने, किन अन्याय गर्ने, किन त्यो प्रत्येक दिनको हाम्रो त कस्तो प्रकारको एउटा के भनिन्छ भने हाम्रो शास्त्रमा चाहिँ अब हरेक दिनमा गरिएको हाम्रो राम्रो कर्म र नराम्रो कर्म सबै कुरा चाहिँ चित्रगुप्तले लेख्दछन्, जसलाई गुप्त चित्र पनि भनिन्छ। त्यसै कारणले अब यो सबै कुरा हामीले आज गरेको सत्कर्म भोलिका लागि हामीलाई त्यसको फल प्राप्त हुन्छ भने आज गरेको असत्कर्म पनि त्यसले भोलि हामीलाई दुःख नै दिने हो। जसरी पनि जीवन व्यतीत नै गर्ने भइसकेपछि मानिसले चाहिँ यस्ता प्रकारका यस देशमा पनि यो देश पशुपतिनाथको देश अब पशुपतिनाथ भएको देश आराध्य देश पशुपतिनाथ को उत्पत्ति भएको यस्तो पशुपतिनाथको देशमा हामीले सकेसम्म सबै राज्यका उहाँहरूमा बस्ने शासक वर्गहरूले नेताहरूले मन्त्रीहरूले सबैले सत्कर्म गर्नुपर्दछ। न्याय र सत्यका लागि चाहिँ आफ्नै बरु आफै सकिएर पनि न्याय र सत्यका लागि चाहिँ सबै लडी नै रहनुपर्दछ भन्ने चाहिँ यस्तो प्रकारको सन्देश रामनवमी दिएको छ।
हजुर, यति मात्र होइन, त्यति बेलाको कुरा हेर्दाखेरि रामसँग जोडिएका कुराहरू हाम्रा धर्म ग्रन्थहरूले, हाम्रा शास्त्रहरूले, खास गरेर नैतिकताका कुराहरू पनि सिकाएका छन्, आज्ञा पालनका कुराहरू पनि सिकाएका छन्। एउटा राजकुमारलाई उनको उहाँको बुवाले चाहिँ तपाईँ वनवास जानुपर्छ भन्ने कुरालाई सहर्ष रूपमा स्वीकारेर चाहिँ आज्ञा पालन गरेका कुराहरू योसँग जोडिएका छन्। त्यसलाई हाम्रो समाजसँग कसरी तुलना गर्न सकिन्छ?
अब अहिलेको चाहिँ अब यो हाम्रो समाजमा यो कुरा चाहिँ तुलना गर्ने क्रममा पहिलो नम्बरमा त शिक्षा नै, शिक्षा ठिक हुनु पर्यो। अब शिक्षा ठिक भएपछि त्यो बच्चाले एउटा काँचो माटाको भाँडो नै हो बच्चो भनेको चाहिँ काँचो माटालाई जस्तो भाँडो बनाउँछु भने पनि जस्तो पनि बनाउन सकिन्छ। त्यसै कारणले पहिला शिक्षा राम्रो हुनु पर्यो। त्यो शिक्षा भइसकेपछि शिक्षाको प्रणाली विकास हुनु पर्यो, शिक्षामा नैतिकता हुनु पर्यो, अनुशासन हुनु पर्यो, सत्य र न्याय भनेको के हो भन्ने बुझ्नु पर्यो, आफ्नो आफ्नो अभिभाग भनेको को हो, अभिभावकलाई हामीले के मान्नु पर्दछ भने त्यो पनि बच्चाले जान्नु पर्यो। आफ्ना पितामाता भनेको प्रत्यक्ष भगवान हुनुहुन्छ, अनि सूर्य नारायण प्रत्यक्ष भगवान हुनुहुन्छ, अतिथि भगवान प्रत्यक्ष भगवान हुनुहुन्छ, गुरु पनि प्रत्यक्ष भगवान हुनुहुन्छ भने अब यतिलाई भगवान मानेर र त्यसपछि आफूलाई आफूभन्दा ठुलालाई आदर गर्ने, आफूभन्दा सानालाई स्नेह गर्ने, यस्तो प्रकारको परिपाटीको विकास चाहिँ शिक्षाबाट नै दिलाउनु पर्दछ। शिक्षाले नै अब मानिसलाई चाहिँ अब राम्रो बाटो अथवा चाहिँ सुगम मार्ग मानिसलाई दिलाउने हो। त्यसै कारणले पहिलो शिक्षा मिलाउनु पर्दछ। शिक्षा मिलाइसकेपछि अथवा शिक्षा दिइसकेपछि उता त्यो अथवा कर्म गर्ने अथवा पितामाताले भन्ने नमान्ने त त्यो बच्चा हुनै सक्दैन। त्यस कारणले अब यो सबै राज्यका सबै अङ्ग अब राज्यका अङ्ग प्रत्यङ्गहरूमा पनि सबै कुरा यस्तो प्रकारको पहिलो शिक्षा हुनुपर्दछ। शिक्षामा त्यहाँ धर्म पनि मिश्रित हुन्छ, किनभने त्यहाँ आदर छ, त्यहाँ सत्कार छ, त्यहाँ इज्जत छ, इज्जत गर्नेलाई इज्जत गर्नुपर्दछ, मान्नेलाई मान्नु पर्दछ, स्नेहलाई स्नेह गर्नेलाई स्नेह गर्नुपर्दछ, अनि सबै दया र विवेक मान्छेमा त दया र विवेक पनि हुनुपर्दछ नि, मान्छेमा दया विवेक हुनुपर्दछ, चेतना पनि हुनुपर्दछ, नैतिक चेतना पनि हुनुपर्दछ। त्यस कारणले त्यो सबै कुरा मिलाउनका लागि चाहिँ शिक्षाले पहिलो भूमिका खेल्दछ। अनि शिक्षा मिलाइसकेपछि, शिक्षा व्यवस्था मिलाइसकेपछि अनि सबै कुरा स्वतन्त्र रूपमा नै मिल्दछ। र जो राम राज्यको जुन परिकल्पना शास्त्रले गरेको छ त्यो राम राज्य पनि यस्तो प्रकारबाट खडा हुनुपर्छ।
हजुर, धर्मशास्त्रहरूमा धेरै कुराहरू दूरगामी असर पर्ने किसिमका ज्ञानका कुराहरू होइन, ज्ञान दिने कुराहरू उल्लेख गरिएका हुन्छन्। तर पछिल्लो समय धर्मको नाममा केही विकृतिहरू पनि देखेका छन्। धर्मशास्त्रमा लेखिएका कुराहरू, ग्रन्थमाहरू लेखिएका कुराहरू, वेद प्राणमा लेखिएका कुराहरूलाई चाहिँ अपव्याख्या गरिएको छ। यो चाहिँ पछिल्लो पुस्ताका विद्वानहरूले अथवा चाहिँ व्याख्याताहरूले यसलाई पुष्टि गर्न नसकेका हुन् या नचाहेका हुन्, के देखिन्छ?
यहाँ कस्तो भइदियो भनेदेखि अब शिक्षा नीति नै, अब शिक्षाको कुरा नै त्यसरी कमजोर भइसकेपछि अनि त्यसमा अब अनेक किसिमका आन्दोलनहरू भए, विभिन्न किसिमका आन्दोलनहरू पनि भए, त्यसका विरुद्धमा आयो अब विदेशको शिक्षा नीति। अब यहाँ अमेरिकामा पढाउने शिक्षा नेपालमा पढाउने भन्दैन, अमेरिकामा पढ्ने विद्यार्थीले पढ्ने शिक्षा अथवा बेलायतमा बनेको जुन पाठ्यक्रम, नेपाल जस्तो यसको भूपरिवेशी यस्तो प्रकारको देश, तराई पहाड हिमालयुक्त भएको सारा यत्रा जाति धर्म लिङ्ग सबै कुरा मिलाएर एकले अर्कालाई सम्मान गर्ने र एकले अर्कालाई पनि सहयोग फलाउने जात भनेर पनि नभन्ने, यो त अब अहिले मात्रै यो अनेक किसिमका पत्रिका सभ्यताको अनेक किसिमका कुरा लिएर आएर नेताहरूले अनेक किसिमका कुरा भाग्नका लागि गरेर मात्रै देखिन्छ। तर हाम्रो समाजमा त एकले अर्कालाई मान्ने, अब कुनै कसैलाई पनि सानो जात नभन्ने अनि घर घरमा पनि आफ्नो अब घर घरमा पनि स्त्री जातिहरूको बडो सम्मान हुने, शास्त्रले चाहिँ स्त्री जातिहरूको बडो सम्मान गर्नुपर्दछ भनेर बताएको छ, इत्यादि इत्यादि कुराहरू चाहिँ शिक्षाबाट पहिलो विकास हुन सक्यो भनेदेखि चाहिँ स्वतस्फूर्त रूपमा चाहिँ सबै कुरा राम्रो मिल्छ।
हजुर, यहाँले भने चाहिँ शिक्षामा सुधार हुनुपर्छ, ती कुराहरू त एकातिर भएकै पाठ्यक्रमका कुराहरू एउटा कुराहरू भइहाले होइन, त्यो त सुधार गर्ने कुराहरू पनि हुन्, जुन चाहिँ नीतिगत कुराहरू पनि हुन्। मैले जोडेको चाहिँ जुन ग्रन्थहरूमा भएका राम्रा कुराहरूलाई पनि व्याख्याताहरूले चाहिँ अलिकत सही व्याख्या नगरिदिँदाखेरि, आफू अनुकूल व्याख्या गर्दाखेरि पनि समस्या भएका हुन् कि भन्नु खोजेको?
आफू अनुकूल कहीँ चाहिँ आफू अनुकूल आफ्नो स्वार्थको लागि केही स्वार्थमा चाहिँ स्वार्थ बाजी पनि हुनसक्ला, अनेक किसिमका मानिसहरू पनि त्यस्ता प्रकारका मानिसहरू धर्मका नाममा पनि त्यस्तो गरे होला गर्नु चाहिँ सबै मान्छेलाई त दोष लाउन मिल्दैन, एक दुई एक दुईजना मान्छे होला त्यस्ता, तर त्यो भए पनि अब उहाँहरूलाई त किनभने सत्यले पनि जित्छ, अब शास्त्रले पनि त्यही बताएको छ, अब त्यसमा अपव्याख्या गर्ने मानिसहरूलाई चाहिँ तुरुन्तै कारवाही गर्ने प्रकारको यस्तो प्रकारको निकाय अथवा त्यस्तो शक्तिशाली निकाय पनि अहिले छैन, किनभने जसले जे बोले पनि हुने, यो वैयक्तिक स्वतन्त्रताको देश भनेर भन्ने अनेक जे कुरा नि बोल्दैन, अनि त्यो कुरा बोलेर चाहिँ समाजमा अत्यन्तै अप्ठ्यारो पार्ने त्यस्तो प्रकारको त्यसलाई नियन्त्रण गर्ने जुन निकाय नै, अब निकायहरू नै कमजोर भइरहेका छन्, किनभने त्यो जसले असत्य गर्दछ अनि उसैको चाहिँ बढी बोलवाला चाहिँ चलिरहेको समय त्यस्तो चलिरहेको छ। त्यसै कारणले यसमा चाहिँ त्यस्तो प्रकारको निकाय पनि र सत्य र न्याय र सत्यका लागि पनि त्यस्तो प्रकारको निकाय पनि धर्मशास्त्रले सोचेर धर्मशास्त्रले सोचेको अनुसार मात्रै कामहरू गर्ने, त्यस्तो मात्रै बोल्ने, त्यस्तो प्रकारको नियन्त्रण गर्ने निकायको पनि आवश्यकता देखिन्छ।
नियन्त्रणका कुराहरू एकातर्फ होला, न्यायले भने जस्तै होइन, अब नियन्त्रण गर्ने जायज हो या होइन त्यो कुराहरू अहिले एउटा लोकतान्त्रिक राज्यका कुराहरू पनि आउन सक्छन्। मैले यहाँ जोड्न खोजेको जुन धर्मशास्त्रमा भएका विकृतिहरू छन् नि, समय सापेक्ष अनुसार ती पनि त परिवर्जित हुनु पर्ला होइन, तिनीलाई पनि व्यवस्थित गर्दै जानु पर्ला। हिजोको कुरा जायज कुराहरू अहिले चाहिँ त्यति समय सान्दर्भिक नहुनु पनि सक्छ, त्यसलाई पनि परिवर्जित गर्नुपर्ने होला नि। त्यसको लागि चाहिँ अरू नेताहरूलाई गाली गर्नुभयो, तपाईँहरू जस्ता यो क्षेत्रमा लागेका व्यक्तिहरूले त्यसलाई सुधार गर्नुपर्ने होला नि,
होइन? त्यो त हामीले यस्तो छ, हामीले चाहिँ गर्ने त पर्ने हो, तर अब यसमा चाहिँ कस्तो भइदियो भनेदेखि अहिले हजुरले भने जस्तै अब ठुलाको कुरा नै र ज्ञानीको कुरा, विद्वानको कुरा, धर्मशास्त्रले भनेको, धर्मशास्त्रको प्रमुख व्यक्तिले भनेको कुरा, अब त्यहाँ बिचमा चाहिँ अनेक किसिमका आफ्नो आफ्नो फाइदा मात्रै हेरेर अनेक किसिमका व्याख्या अपव्याख्याहरू गरेको कारण चाहिँ यसलाई पनि यसलाई चाहिँ नियन्त्रण गर्ने यस्तो प्रकारको चाहिँ जुन एउटा अनुशासनको एउटा निकाय भइदिएदेखि चाहिँ सबै मान्छे अलिकति फुटमा आउँथे र जथाभावी बोल्दैदेखि र अनि अब परिमार्जनको कुरा चाहिँ समय अनुसारको परिमार्जन त समय अनुसारका छोटो रूपमा चाहिँ नि अब वसन्त ऋतु आयो, वसन्त ऋतुको पाउलाले अब शिशिर ऋतु पनि आउँछ, समय अनुसार परिवर्तन त अलिअलि देखिन्छ, समय अनुसार परिवर्तन पनि भइ नै रहेको छ। तर कति कुरा चाहिँ धर्मशास्त्रमा कति कुरा चाहिँ यो भने के हो भनेर भन्दाखेरि त्यसको सबै अर्थ लाग्दो हुन् कि गर्नुपर्ने मात्रै भन्ने छ। जस्तै यो अब यो श्राद्ध किन गर्ने, यसो किन गर्ने, यो गर्न के हुन्छ भनेर सबैले भन्दाखेरि त्यसको सबै कुराको व्याख्या गर्न त्यहाँ चाहिँ सबै व्याख्या गर्ने साध्य पनि हुँदैन कि।
सी असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा हामी यो पर्व मनाइरहँदाखेरि धेरै पर्वहरूसँग जोडिएका छन्, समाजसँग जोडिएका छन्, संस्कृतिसँग जोडिएका छन्, कलासँग जोडिएका छन्, राज्य व्यवस्थासँग जोडिएका कुराहरू छन्। किनभने त्यसले चाहिँ आफैमा नियम होइनन् तर किसिम एक किसिमको चाहिँ समाजलाई डोर्याउने कुराहरू छन् होइन। यो चाहिँ परम्परागत कुराहरू नेपालमा मात्र नभएर विभिन्न देशहरूमा आफ्नो धर्म संस्कृति परम्परा अनुसार त्यो चलि नै रहेका हुन्छन्। हामी रामनवमी पर्व मनाउँदै गर्दाखेरि राम राज्यको कुराहरू गर्छौं, त्योसँग जोडिएका राम्रा पक्षहरू पनि छन्, केही सुधार गर्नु परे पक्षहरू पनि छन्, असत्यमाथि सत्यको विजय भएका कुराहरू पनि छन्। यो गर्दै गर्दाखेरि मैले अगाडि यहाँसँग जोडेको थिएँ आजका कुराहरू ताल तलमा नयाँ गर्ने, रामको स्तोत्र गर्ने, विभिन्न किसिमका रामायणहरू छन् पढ्ने कुराहरू पनि छन्। यी जोड्दै गर्दाखेरि राम राज्यसँग नेपाली समाजलाई, नेपाली संस्कृतिलाई, नेपाली परम्परालाई, नेपाली मूल्य मान्यतालाई कसरी जोड्न सकिन्छ, सकारात्मक पटाहरू के छन् भन्न खोजेको।
ए हजुर, राम राज्यको
आलोचना त सबैले गर्न सक्छन्, सुधारका कुराहरू पनि मैले यहाँसँग अपेक्षा गरेको।
सुधार त एकदम सुधार चाहिँ गर्न सकिन्छ, किनभने अब त्यो हाम्रो वेदान्तले पनि भन्छ राम भन्दाखेरि चाहिँ अब हाम्रो अन्तर्हृदयमा भगवान राम नै हुनुहुन्छ। त्यस कारणले सत्यमा धार्यते पृथ्वी, सत्यमा तपते रवि, संसारमा सत्य नै भएको कारणले नै पृथ्वीले सत्य नै बाँचिरहेको जनाले धारण गरिरहनु भएको छ। सत्यकै कारणले संसारमा बिहान सूर्यनारायण उदाउनुहुन्छ, बेलुका आश्रम हुन्छ, रात पर्दछ, यो सबै सत्यकै कारणले हो। त्यसै कारणले यो कुरा यस्तो प्रकारको ज्ञान सबैले बुझेर गरेको खण्डमा यो राम राज्यको परिकल्पना अनुसार चाहिँ राम राज्य खडा हुन्छ। सबैले सत्य भनेर के हो, सत्यमै हामी अवलम्बन अथवा चाहिँ सत्यमै लाग्नुपर्दछ भनेर चाहिँ सबैले चाहिँ लाग्नुपर्दछ। र त्यसै गरेर शास्त्रले बताएको कुरा चाहिँ सबै सत्यम बद सत्य बोल, धर्म गर धर्म गर, अनि अन्याय अत्याचार नगर, दया गर, सबै प्राणीमा दया गर, सबैमा मैत्री भावना राख, वसुधैव कुटुम्बकम्, यो पृथ्वीका सबै मानिसहरू हाम्रा सबै मित्र हुन्, त्यस कारण यस्तो प्रकारको मित्रवत व्यवहार गर, मित्रस्थ चक्षुषा मैले भनेर पनि बताइएको छ। मैले सबैलाई चाहिँ मित्रवत व्यवहार गर्न सक्नु, मेरा आँखाले सबैलाई मित्र देख्न सकोस् भनेर पनि वेदले पनि बताएको छ। यस्तो प्रकारको कार्यमा चाहिँ सबै हजुर हामी सबैजना लाग्ने लागेपछि अनि यो सत्यमै सत्य चाहिँ रहिरहन्छ, यो सत्यको विजय सबै हुन्छ र देशमा पनि राम्रो
हुन्छ। हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद। आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं आचार्य नारायण प्रसाद कोइरालासँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।